भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। एकल कविता वाचन प्रत्येक शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो 90 नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशनहरूमा एकैसाथ सुन्न सकिन्छ। हामी प्रत्येक शनिबार एक कविका साथमा आउने गर्छौं। आज हामीसँग कवयित्री शर्मिला गिरी हुनुहुन्छ। उहाँको घर दाङ देउखुरी, अहिले किर्तिपुरमा रहँदै आउनुभएकी छ। शर्मिला गिरीसँग आज कुराकानी गर्दै उहाँका कविताहरू सुन्छौँ। शर्मिलाजी, तपाईँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद यहाँलाई।
सबभन्दा सुरुमा सोधौँ होला, कति भयो कविता लेख्न थाल्नुभएको?
कविता लेख्न थालेको यति भयो भनेर त्यस्तो मलाई यकिन नै छैन। कहिलेदेखि लेख्न थालेँ, लेख्न त लेख्थेँ पहिलेदेखि, तर लेखेका कुराहरूलाई सबै च्यातेर फाल्दिन्थेँ बसी।
च्यातेर फाल्नुहुन्थ्यो, कहिलेदेखि च्यात्न छोड्नुभयो?
भर्खरैदेखि, त्यो पनि लेखेका कुराहरू सबैलाई म कविता भनेर मान्दिनँ। कतिपय त्यतिकै भावनामा लेखिन्छ, पछि त्यो नोट गरेर राखिराख्दिनँ। म लेखेको कुरा त्यसले स्वरूप पायो या पाएन भनेर म आफै ढुक्क हुँदैन सक्दैन।
मैले एकल कविता कार्यक्रममा बताउनु जरुरी छ, हुन त यहाँ आइरहनु भएको अतिथिलाई चाहिँ थाहा हुन्छ कसरी आइयो भनेर, तर रेडियो सुन्नेहरूलाई थाहा हुँदैन। प्रायः म कविताको कार्यक्रमहरूमा नहिँड्ने भएको हुनाले कसले कस्तो कविता लेख्नुहुन्छ भन्ने थाहा हुँदैन। अनि राम्रो कविता लेख्ने एकजना आइसक्नु भएको अतिथिले सजेस्ट गर्नुभयो, अथवा मैले राम्रो लेख्नुहुन्छ जस्तो लागेको मान्छेले चाहिँ उहाँले राम्रो लेख्नुहुन्छ भनेर सिफारिस गर्नुभयो भने त्यही आधारमा मैले बोलाउने गरेको छु। तपाईँको नाम पनि कसैले सिफारिस गरेर पठाउनु भएको, त्यो भएर तपाईँसँग मेरो चिन्जना आजैको हो भनेर भन्दा पनि अत्युक्ति नहोला
है।
तपाईँले छन्दमा पनि लेख्नुहुन्छ अनि बिना लयको पनि लेख्नुहुन्छ भन्ने मैले सुनेको छु।
छन्दमुक्त पनि हुन्छ,
छन्दमुक्त पनि लेख्नुहुन्छ भन्ने सुनेको छु। कुनबाट सुन्न सुरु गरौँ हामी?
छन्दबाटै सुरु गरौँ न।
ल, सुनाउनुहोस् त एउटा। कुन छन्दमा छ
यो? मन्दाकडान्त छन्दमा छ। बैसै ढल्क्यो तर नजिकमा आइनौ खै बसन्ती, बाचा तोड्यो अमर पिरती लाइनौ खै बसन्ती, हाम्रो माया किन छ अधुरो लाग्छ जहिले अकेली, रहेछौ क्यारी फगत बयसी कल्पना के सहेली, मात्रै तिम्रो सघन छ बित्यो सामु आइरहेमा, बग्थे होला सुललित कला भावनाको कसीमा, सम्झी केही मधुर पला सजगाई रहेती, रित्तो रित्तो नयन कविको आइनौ खै बसन्ती, मेरो मात्रै तन र मनको छैन होला पुकार, सिङ्गो धरती विचलित भयो आउ छिटै सपार, पाए तिम्रै किरण जगले फेरि छकोल्टे भनिते, आउ आउ कुसुम पथमा प्राण प्यारे बसन्ते, पाए तिम्रै किरण जगले फेरि छकोल्टे भनिते, आउ आउ कुसुम पथमा प्राण प्यारे बसन्ते।
कवयित्री शर्मिला गिरीले हामीलाई कविता सुनाउनु भयो। मैले यो कार्यक्रममा पस्नुभन्दा अगाडि सोधेको थिएँ स्टुडियो बाहिरै के पढ्नु भएको भनेर, उहाँले मेजर नेपालीमा मास्टर सक्नु भएको छ भर्खरै, अनि छन्दमा र छन्द बाहिरका पनि कविताहरू लेख्नुहुन्छ, गद्य कविताहरू पनि, त्यो जानकारी मैले पाएको छु र यहाँ सँगसँगै पनि दिएको छु। छन्दमा कविता लेख्नलाई सजिलो वा गाह्रो के हुन्छ भन्दाखेरि, अब सजिलो र गाह्रो त लिने मान्छेमा भर पर्छ होला, छन्दमा कविता लेख्न सिक्नेहरूलाई चाहिँ कसरी सिक्न सकिन्छ भन्नुहुन्छ?
छन्दमा लेख्न अलिकति गाह्रो छ, छन्द मुक्त भन्दा अक्षरहरूको गणना गर्नुपर्छ र छन्द नियम हुन्छ, कविताको नियम हो छन्द भनेको, त्यो नियम अनुसार अक्षरहरूको गणना गरेर ह्रस्व दीर्घ अनुसार त्यो अक्षरको संख्या र ह्रस्व दीर्घलाई मिलाएर जानुपर्ने भावनाले अलिकति छन्द मुक्त भन्दा छन्दमा लेख्ने बेलामा गाह्रो नै हुन्छ। त्यहाँ दिएका छन्दहरूको सूत्र अनुसार अक्षर अक्षर गणना गरेर ती अक्षरहरूलाई आफूले अभिव्यक्त गर्न खोजेको भाव अनुसार मिलाएर बिस्तारै जानुपर्छ, एकैचोटि सजिलरी लेख्न छ।
एउटा सामान्य मान्छेले छन्दमा छन्द सिक्न रहर गर्यो भने कसरी प्र्याक्टिस गर्नु पर्यो?
त्यही हो, छन्दको नियम हेर्ने, पुस्तकहरू भेटिन्छ, त्यो पुस्तकमा दिएको नियम अनुसार सूत्र अनुसार अक्षरहरूलाई गणना गर्ने र ह्रस्व दीर्घ अक्षरहरू कुन कुन ह्रस्व हुन्छ कुन कुन दीर्घ हुन्छ भनेर त्यो त्यसमै सिकाएको हुन्छ, त्यो सिकाएको निर्देशन अनुसार आफूले लेख्दै जाने हो, बिस्तारै सिकिन्छ।
अब छन्दको कि अर्को कविता
छन्द मुक्त एउटा यो एउटा लाठी शीर्षकको छन्दमुक्त कविता छ। अस्कर स्कुले छाडाहरूले पिछा गर्ने एउटी लाठी, धोती चोली र मुजेत्रो बाँधेकी, धङधङ्याउने लड्ने र उठ्ने गाउँकी एउटी लाठी भूमि। लाठीले मौनतामै कस्तुरीको पीडा खोजिरही, हिजो तुफानमा उडेको घरको छानो थमथमाइरही र एकपल्ट फेरि आकाशतर्फ हेरी, पूर्वतर्फ कालो बादल यथावत थियो। यस्तै यथावत थिए लाठीका सङ्घर्षहरू, चतुर बाँसुको पिछाले शिथिल अस्तित्व रक्षामा सङ्घर्षरत लाठीमा जवानी खुइलिँदैछ, उच्चाउरिँदैछ, यस्तै छ लाठी। एक दिन उसले सपनामा गुमाएका सन्तानहरूको अनुहार देखी अमर भीमसेन गौतम र बलभद्र, दशरथ धर्मभक्त शुक्र र गङ्गाहरू, लहरमा हेर्दै ऊ वर्तमानसम्म पुगी र देखी त्यहाँ केही सन्ततिहरू, तर भिन्न हावभावमा र सभ्यतामा, फेरि पुराना र नयाँ तस्विरहरू, शालिक र मूर्तिहरू। निद्रामा लाठीको आवाज फुट्यो, पुकारी उसले सन्तानहरूलाई र भनी, मेरो अस्तित्व बचाओ, लुम्बिनीमा शान्तिको अभिनय हुँदैछ, मेरो बुद्धत्व अपहरण हुँदैछ, सगरमाथा लुटिँदैछ। लाठीले गुहार गर्दै आलापी महर्षि साधु र सन्तहरूलाई, मेरो सभ्यता र संस्कृति लुटियो, नैतिकता र आचरण खोसियो, मेरा सन्तानहरूबाट देवत्व लुटियो, यिनलाई नीति र आचरण देऊ। लाठीले फेरि अर्कोतर्फ हेरी, देखी उनी स्कुले छाडाहरूले उसको मुजेत्रो तान्दै गरेको उसको उपहास गर्दै र चिच्चाइरहेका थिए, लाठी लाठी भूमि।
तपाईँले कविता चाहिँ अरू ठाउँहरूमा पनि सुनाउनु भएको छ, मञ्चहरूमा?
हजुर, सुनाउने गर्छु।
कहाँ कहाँ जानुहुन्छ? काठमाडौँ आइसकेपछि कि दाङ हुँदैखेरि? कति भयो काठमाडौँ आउनुभएकोबाटै सुरु गरौँ। अझ
काठमाडौँ आएको 3 वर्ष भयो। काठमाडौँ सुरुमा छिर्ने बित्तिकै मधुबन साहित्य प्रतिष्ठानको कार्यक्रमहरूमा जाने गर्थेँ म प्रायः जसो, त्यहाँका साथीहरूसँग घुलमिल भएँ। त्यहाँका साथीहरूले अन्य कार्यक्रमहरूमा, अन्य ठाउँहरूमा हुने गरेका साहित्यिक कार्यक्रमहरूमा बोलाउनुहुन्छ बिस्तारै यहाँको माहौलमा पनि। त्यति धेरै भिजेको त छैन, अलिअलि जाने गर्छु फाटोफुट्टा।
अनि प्राय छन्दका कविता रुचाउनुहुन्छ कि त्यहाँ मञ्चहरूमा तपाईँ पुगेपछि छन्दमुक्तै सुनाउनु?
उहाँहरूले छन्दमै गाउनुहोस् भन्नुहुन्छ मलाई, छन्दमुक्त। मलाई चाहिँ छन्दमुक्त नै गाउन मन लाग्छ अथवा वाचन गर्न मन लाग्छ, त्यसमा केही मेरा भावहरू अटाएको जस्तो लाग्छ। छन्दमा लेख्ने बेलामा मैले अभिव्यक्त गर्न खोजेको कुरा त्यसले समेटेको छैन कि भनेर म अलिकति सशङ्कित भइराखे हुन्छु जहिले पनि।
छन्दमा लेख्नेहरूको संख्या कम हुन्छन् है?
हो, पछिल्लो समयमा त झन् अत्यन्तै कम छ।
त्यो भएर पनि आजभोलि चाहिँ मैले एकल कविता वाचनमा छन्दकै मान्छे बढी खोजिर गरिरहेको छु। यो कार्यक्रमबाट अरूलाई पनि जानकारी गराउँ, धेरैले आजकल एकल कविता वाचनमा आउन रहर छ भनेर सम्पर्क गरिरहनु भएको पाएको छु मैले उज्यालोको नम्बरहरूबाटै पनि। तपाईँहरू यदि छन्दमा लेख्नुहुन्छ भने सबभन्दा पहिलो प्राथमिकता चाहिँ छन्दमा लेख्नेलाई नै दिइन्छ भनेर मैले पक्षपाती भन्नुहुन्न होला यसो भन्दाखेरि मैले यो कार्यक्रमबाट सबैलाई आह्वान गरेँ। अब अर्को कुन सुनाउनुहुन्छ छन्दको?
एउटा छन्दको सुनाउँछु फेरि।
कुन छन्द छ?
यो पञ्चचामर छन्दमा छ। म देश म कथा बदल्छु देशको भन्ने शीर्षक छ। म जन्म जन्म बाँच्दछु पहाडमा लडी बुढी, बटुल्छु चाँपको पिला घले कमा थरी थरी, चिनाउने छु विश्वमा चिनारी राष्ट्र भेषको, बलेर चाँदनी सरी कथा बदल्छु देशको, छलुप्त रत्न गर्भमा विशाल वैभवै जति, फुटाली वीर कन्दरा निकाल्छु सर्वसम्पत्ति, लिएर जोश बक्षका खनाई कर्म शेषको निफन्छु बालुवा पनि कथा बदल्छु देशको टिपेर साग सिस्नो ढिँडो दिनेछु व्यञ्जना सगर्व मातृभूमिमा डुलाउनेछु पाहुना बुकी गुराँस शिरमा बदल्छु सौम्य केशको विकल्प रोजगारका कथा बदल्छु देशको बुकी गुराँस शिरमा बदल्छु सौम्य केशको विकल्प रोजगारका कथा बदल्छु देशको
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
आजको एकल कविता वाचनमा हामीसँग कवयित्री शर्मिला गिरी हुनुहुन्छ। उहाँको घर दाङदेवखोरी हाल किर्तिपुर रहँदै आउनुभएको छ। मलाई यो कार्यक्रममा तपाईँको भर्खरको कविता सुनिसकेपछि सशिन्द्रजी पनि हराउनु भयो, म पनि हराएको थिएँ। र अघि तपाईँले यो कार्यक्रम सुरु हुनुभन्दा अगाडि म कविता धेरै लेख्दिनँ, धेरै कविता त पढ्दिनँ भन्दै बस्नु भएको थियो। झन्झन पढाइरहनु पो मन लाग्यो मलाई त। छन्दमा तपाईँको स्वर झन् मिठो मिठो हुँदै आएको महसुस गरेँ मैले। के गर्नुहुन्छ कविता लेख्ने बाहेक? अब पढाइ त लगभग सकिनु भएको रहेछ।
हजुर, मैले मास्टर सेकेन्ड इयरको परीक्षा दिएर म थेसिस लेख्दैछु अहिले। यसबाहेक मैले शिक्षण पनि गर्छु।
कहाँ पढाउनुहुन्छ?
पढाउँछु मैले बानेश्वरको एक्सिस इन्टरनेसनल स्कुलमा।
नेपाली नै पढाउँछु?
हजुर, म नेपाली विषय नै पढाउँछु। त्यसपछि केही फुर्सदका समयमा कार्यक्रमहरूमा सके जति धेरै साहित्यिक कार्यक्रमहरूमा जान्छु, भ्याए जति जान्छु।
तपाईँ जस्तो कविता लेख्ने वाचन गर्ने मान्छेले पढाउने विद्यार्थीहरू पनि त कवि बन्दै होला नि बिस्तारै।
सकेसम्म कोसिस गर्छु, तर त्यति धेरै भेटिँदैन अहिले पछिल्लो समयको। त्यसमा पनि काठमाडौँका बालबच्चाहरू प्रायः जसो अलि राम्रा बच्चाहरू,
त्यो त अब मावी लेभल भन्दा मुनिका बच्चाहरूलाई चाहिँ त्योभन्दा कम पढ्दै गरेकाहरूलाई त शिक्षकहरूले नै हो नि त दिमागमा साहित्यिक चेत हालिदिने।
हो, एकदमै हो। तर कपी गर्न चाहिँ उनीहरू एकदमै छिटो सक्छन् है। त्यो सृजनात्मक क्षमता बिस्तारै बिस्तारै घटेर गइराखेको जस्तो लाग्छ। आफै केही गर्न सक्ने बच्चाहरूमा त्यो म त्यति भेट्दिनँ।
किन होला त्यस्तो? हाम्रो के पढाउने संस्कार गलत भयो कि घरको संस्कार गलत भयो कि के चिजले गर्दा त्यो चेतना विकास हुन सकेन?
सबैमा त्यस्तो छ भन्न मिल्दैन है। केहीले त अधिकांशमा त्यस्तो छ, केहीले त राम्रो पनि गर्छन्। त्यो प्रायः जसो हाम्रो प्राइभेट स्कुलहरूमा त्यो कण्ठस्थ गर्ने घोकेर पढाउने बानीको विकास भयो। त्यसले गर्दाखेरि बच्चाहरू भित्र भएको त्यो सृजनशीलता दबेर गयो। उनीहरू त्यो बार बार कण्ठस्थ गर्ने घोक्ने मात्रै प्रवृत्तिको विकास हुँदै गयो कि जस्तो लाग्छ मलाई। जसरी हुन्छ धेरै पर्सेन्ट ल्याउने राम्रो नम्बर लिएर अनि गुरुहरूलाई आफ्नो अभिभावकहरूलाई खुसी पार्नेतिर बच्चाहरू धेरै लागेको कि जस्तो लाग्छ मलाई।
फेरि कवितामा जोडेँ मैले, कुन सुनाउने अब?
म यसपालि एउटा छन्द मुक्त नै सुनाउँछु, गद्य कविता सुनाउँछु।
शीर्षक के छ?
यो अलिकति श्रृङ्गारिक सुनाउँछ है त यसपालि, प्रियसँगको। सभ्यताको उज्यालो छलेर पागलपनको चरम गहिराईमा डुब्न मादकिलो प्रहरमा तिम्रा लट्ठिएका नेत्र निहाल्दै त्यो निलिम आकाशमा एउटा कहानी लेख्नु छ मलाई प्रिय, कहिलेकाहीँ त पिएर आऊ न। तिमी र मलाई विवस्ताको कठघडामा उभ्याउने सामुन्यका यी विशाल पहाडलाई उन्मुक्तिका पखेटाले पछ्याउँदै त्यो बादलभित्र विलीन हुँदाको एक अनुभूति सङ्घाल्नु छ मैले प्रिय, आऊ न कहिलेकाहीँ त पिएर। यो भवसागरभित्र अनेक बहानामा आफैलाई खोज्न हिँडेको मान्छेसँग कसरी चिप्लिरहेछ समय। अबुझ छैनौ तिमी र म पनि छैन, र पनि यो महाशून्यतामा आफैमाथि कत्रो शासन जमाउँदैछौ तिमी प्रिय, कहिलेकाहीँ त पिएर आऊ न।
कस्तो रहर हो तपाईँको यो! हुन त कवि कवयित्री चाहिँ अरू कहीँ नपुग्ने ठाउँमा, सूर्य पनि नपुग्ने ठाउँमा कुना कुनामा पस्छन् भन्छन्। आम धारणा अनुसार चाहिँ आफ्ना प्रियलाई नपिउन् भन्ने चाहना राख्ने हाम्रो सोसाइटीमा, प्रिय अलिकति पिएर आउन भन्नुहुन्छ तपाईँ।
कहिलेकाहीँ त्यो रमाइलो पनि भइदियोस् भन्ने चाहना हुन्छ सधैँभरि। कति त्यो दैनिकीसँग मान्छे आजित भइसकेको छ पछिल्लो समयमा, आफूलाई सधैँभरि कति अनुशासनको दायराभित्र बाँधेर कुचेर राखिराख्नु, त्योभन्दा अलिकति फराकिलो हुनु मन लाग्छ। प्रायः जसो बेलुकातिर घरको तल्लामाथि गएर छतमा गएर माथितिरको आकाश निहाल्दै अत्यन्त उन्मुक्तसँग आनन्दसँग रमाउनु मन लाग्छ।
यो सबै कवि कवित्रीको प्रकृति हो, नेचर हो, होइन? तपाईँको उहाँले चाहिँ पिउनुहुन्छ कि पिउनुहुन्न त? उहाँ हुनुहुन्छ कि हुनुहुन्न नसोधिकन सोधेँ मैले सिधै।
उहाँ हुनुहुन्छ, उहाँ हुनुहुन्छ, उहाँ पिउनुहुन्न, त्यही भएर कहिले काहीँ पिउनु भए हुन्थ्यो जस्तो लाग्छ।
मिठो कविता सुनिसकेपछि नि पिउँ पिउँ लागेन उहाँलाई, सोध्नु भएन?
पिउनु हुँदैन उहाँ, त्यो खै खै म सोध्छु, अब चाहिँ सोध्नु पर्ला।
अब फेरि कवितातिरै लैजाउँ कि अथवा घरमा को को हुनुहुन्छ सोधौँ जस्तो लाग्यो।
घरमा हजुर मैले भनिहालेँ, मेरो श्रीमान हुनुहुन्छ, म श्रीमानसँगै बस्छु काठमाडौँमा, काठमाडौँ बाहिर दाङमा बुवा आमा हुनुहुन्छ, दाई भाइ।
तपाईँको फ्यामिलीमा अरू कोही पनि कविताको लाइनमा अथवा साहित्यिक क्षेत्रमा हुनुहुन्छ?
साहित्यिक क्षेत्रमै हुनुहुन्न, तर गीत गायनको वातावरण चाहिँ थियो पहिलेदेखि जस्तो लाग्छ। म सानै हुँदा बाबाले कविता पढेको मलाई सम्झना छ, तर म कविता नै लेख्छु भन्ने चाहिँ मलाई त्यस बेला लाग्ने थिएन, मैले गीत गाउँछु होला जस्तो लाग्थ्यो मलाई पछि गएर।
त्यो अरूले वाचन गरेको लय चेतनाले हाम्रो दिमागमा स्ट्राइक गर्छ, त्यसपछि त्यसले प्रभाव पार्छ,
अत्यन्तै गर्छ जस्तो लाग्छ मलाई। अनि त्यो त्यो बाबाले वाचन गरेको कविताको लयलाई मैले पढ्दै गरेका किताबका कविताहरूसँग लगेर जोडेँ, अनि मैले स्कुलमा पनि कविता वाचन गर्थेँ, कविताभन्दा बेसी मैले गीत गाउँथेँ स्कुलमा।
तपाईँ अथवा तपाईँ जस्तै छन्दमा चाहिँ गायन गर्नेहरूको बाबाले कतै न कतै गाएको सुनेर त्यो चेतना चाहिँ दिमागमा विकसित भएर तपाईँहरू कवि बन्नुभयो, होइन? तपाईँ जस्तै विद्यार्थी, तपाईँले पढेर नभएको विद्यार्थीमा त्यो चेतना छैन भन्नुभयो नि, कतै उहाँहरूको बाबाआमाले त्यसरी पढेको नसुनेर चेतना आएको त होइन?
सबै त्यस्तो हुँदैनन्, केही बच्चाहरूले त गर्न पनि खोज्छन्, सिक्न खोज्छन्, तर
मैले भन्न खोजेको अहिले हामीले हाम्रा संस्कारहरूमा ती चिजहरूलाई कम गर्दै लगेर पो त्यस्तो भएको हो कि लयहालेर अब श्लोकहरू वाचन गर्ने
पछिल्लो समयमा त छैन, यो छन्दमा वाचन गर्ने यो संस्कार नै बिस्तारै बिस्तारै हराउँदै गइरहेको छ। एक त छन्दमा लेख्न त्यति सजिलो पनि छैन, पछिल्लो समयमा त गजलको बाढी आइरहेको छ, गजलतिर मान्छेहरू बेसी आकर्षित भइरहेका छन्, गजलभन्दा बाहेकमा छन्दमुक्त कविताहरू लेख्ने बेसी भेटिन्छन्, छन्दमा लेख्ने मान्छेहरू एकदमै कम भेटिनुहुन्छ।
अब अर्को कुन सुनाउने, छन्दभित्रको कि छन्द बाहिरको?
छन्द पनि होइन, छन्द मुक्त नै छ, तर यो लयमा छ। नानीहरूको कुरा गर्नुभयो यहाँले, बच्चाहरूकै यादमा मैले लेखेको, स्कुलकै नानीहरूलाई लेखेको एउटा कविता छ, यी भाषण गर्छ। मिलेर साथ साथमा त्यो चन्द छुन जानी हो, अमूल्य छन् यी दिनहरू नफाल खेर नानी हो, छरेर ज्ञान चेतना नबिन दीप बाल्नु छ, र देश काँधमा राखे जुरुक जुरुक उचाल्नु छ, सचेत भई बदल्नु है मुहार यो समाजको, मिजासले मनोबलै उठाउनु अनाथको, असक्त दिन दुखीको दिल खुसी पार्नु छ, र देशलाई स्वर्गको बगानमा निसार्नु छ, छ मातृभूमि प्यासमा मिटाउनु छ तिर्सना, फुटाउ धरती जोसले गरी अनेक सृजना, ल आउ आउ नानी हो मिलेर गोल बन्दमा, उचाल पाइला अनि सगर फटेक माथमा, ल आउ आउ नानी हो मिलेर गोल बन्दमा, उचाल पाइलानी सगर फटेक माथमा।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।
सही था कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।
एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। आजको एकल कविता वाचनमा हामीसँग दाङ देउखुरीकी शर्मिला गिरी हुनुहुन्छ। उहाँका कविताहरू हामी सुनिरहेका छौँ, छन्दका र छन्दमुक्त कविताहरू आजको कार्यक्रममा उहाँको प्रस्तुति रहिरहेको छ। र म धेरै कुराकानी लम्ब्याउँदिनँ किनभने आधा समय हामीले खाइसक्यौँ शर्मिलाजी, अब आधा बाँकी छ, त्यो आधामा चाहिँ तपाईँको कविता धेरैभन्दा धेरै सुनाउँ भन्ने रहर छ। सुरुमै कवितातिर लागौँ होला, कुन सुनाउनुहुन्छ?
सुरुमा म आत्मगौरव शीर्षकको यो शार्दूल विक्रेडी छन्दमा छ, यस सुनाउँछु। सङ्गाल्दै र समाहुरी जगतको उत्यानमा डुल्दछ, तिम्रै बीज फुटेर दिव्य धरती बुद्धत्व भई फुल्दछ। आस्था कि बलि धरोहर तिमी सौभाग्य हौ मार्ग हौ, छल्केका बह छाल सागर समेट्ने काव्य कि स्वर्ग हौ। बिउझन्छन् हर दिन बिहान सपना बोकेर ती टाकुरा, बुझलन् के बिचरा सिलो करौ जेला भानुका ती कुरा। गोठाला भरिया पहाड बनका सारी र मैना चरी, नानी हो मसिकाई छर्छु कखरा कोरे र पाखै भरी। रोई काटुहुरा नाथ बबुरा हेरे र भो हास्तिन, यो अस्तित्व र स्वाभिमान धनले साटे र भो बास्तिन। कोदालो हँसिया र कर्मठ हलो नारा र फालो सँगै, चौबन्दी पहिरेर किन्छु अलका डोको र डालो सँगै। हौ मेरी धरणी बहादुर भनी नामै चले कि थला, बैरीका नजरै अगाडि नझुकी आगो बले कि थला। के रोजी पहिराउँ शब्द घरमा हेरेर बौलाउँछु, यी ढुङ्गा अनि बालुवा बगरका पेलेर मौलाउँछु। के रोजी पहिराउँ शब्द घरमा हेरेर बौलाउँछु, यी ढुङ्गा अनि बालुवा बगरका पेलेर मौलाउँछु।
तपाईँले स्कुल पढ्दैदेखि कविता लेख्नुहुन्थ्यो?
हजुर, लेख्थेँ, भावना लेख्थेँ। यो रचना भयो कि भएन भनेर चाहिँ आफूलाई थाहा हुन्थेन।
कुनै प्रतिस्पर्धाहरूमा भाग लिएको, जितेको सम्झना छ?
प्रतिस्पर्धामा मैले कवितामा स्कुल लेभलमा मैले जितेन कहिले पनि। मैले गए गीत लेख्थेँ, गीतमा चाहिँ मैले जित्थेँ जहिले पनि।
कुन कुन विधामा तपाईँ लेख्नुहुन्छ?
गीत लेख्छु, कविता लेख्छु आजभोलि त प्राय जसो। मलाई कवितातिर विशेष झुका बढ्दै गए पछिल्लो समयमा, गएर गीत पनि लेख्छु, फाटो फुटो लेख्छु।
अघि गजल पनि चर्चा भएको थियो, लेख्नुहुन्छ कि लेख्नु?
गजल मैले लेख्न जानेन भन्दा पनि हुन्छ, लेख्न खोजेँ मैले, नखोजेको होइन, तर मलाई त्यतातिर खै किन लेख्न जानेन जस्तो लाग्यो, पछि त्यति छोडिदियो फेरि।
अनि कवितामा मात्रै लाग्नु भयो?
हजुर, सङ्ग्रह धेरै लेख्दिनँ म, कविता पनि त्यति धेरै लेख्दिनँ।
कतिवटा जति पुगे त टोटलमा?
त्यसो गनेको छैन, गनेका कुराहरू पनि फेरि स्तरीय छन् कि छैनन् भन्ने कुरा आउँछ, त्यही भएर म गन्दिनँ लेखेको सिर्जना।
दुई दर्जन छन्?
छन्, दुई दर्जन त छन्।
अनि सङ्ग्रह निकाल्छु भन्ने विचार छ कि छैन?
सङ्ग्रह निकाल्छु तर म तत्कालै निकाल्दैन, यसलाई अझै परिष्कृत गर्दै लैजान्छु अझ पछिल्लो समय।
तपाईँको कविता कति परिष्कृत हुँदै गयो भन्ने जजमेन्ट चाहिँ कसरी गर्नुहुन्छ?
गुरुहरू हुनुहुन्छ दाङमै पनि है। म पहिला पहिला त यो छन्दमा लेख्दिनँ थिएँ, त्यत्तिकै लेख्थेँ कविता, अनि त्यसलाई छन्दमा जस्तो गरेर भाषण गर्थेँ। अनि पछि एकजना नारायण नेपाल भन्ने सर हुनुहुन्थ्यो, संस्कृत विश्वविद्यालय बेलजुण्डीमा पढाउनुहुन्थ्यो उहाँले, अनि उहाँले भन्नुभयो तपाईँ यो छन्द मुक्त कविता लेख्नुहुन्छ अनि छन्दमा जस्तो गरेर गायन गर्नुहुन्छ, बरु तपाईँ यसै बोलेर वाचन गर्नु, यसलाई छन्दमा नगाउनु भन्नुभयो। त्यसपछि डर लाग्न थाल्यो मलाई, त्यत्तिकै यो छन्द नै नमिलेको कवितालाई त्यसरी वाचन गर्नु हुँदो रहेनछ भने। अनि त्यसपछि बिस्तारै बिस्तारै सजिलो सजिलो छन्दहरू सिकाइदिनु भयो उहाँले नै, आफै मलाई सिकाइदिनु भयो यसरी लेख्नुहोस् भनेर। भुजङ्ग पर्याद्य छन्द भन्ने, रस्तो दीर्घ दीर्घ, रस्तो दीर्घ दीर्घ बाह्रवटा अक्षर गराउनुहोस् सजिलो छ भनेर उहाँले मलाई नै बिम्ब बनाएर एउटा कविता लेखिदिनु भयो। त्यसपछि बिस्तारै बिस्तारै लेख्न सुरु
गर्नु। हजुर, अर्को कविता कुन सुनाउने अब
यसपछि?
छन्दको कि गैर छन्द?
छन्द मुक्त नै सुनाउँदा हुन्छ है।
मैले छन्द गैर छन्द छन्द मुक्त लय लय विहीन भनिरहँदाखेरि कुन चाहिँ ठिक हुन्छ, कुन चाहिँ बेठिक भइरहेको छ कि छैन? तपाईँ आफै नेपाली,
मलाई त्यस्तो केही भइरहेको छैन। छन्द मुक्त छन्द विहीन एउटै हो, एउटै केही भएको छैन मलाई। ठिकै छ, यो वर्षायामको बेलामा लेखेको छन्दमुक्त कविता छ। पालु भन्ने एउटा त्यही हाम्रै म सानो हुँदा जङ्गल जाने पहाडको नाम हो यो। पालु र फेदी निथ्रुक्क रुजेका गुलाब, मन परि झरिरहँदा यो बलैसीमा असार, के सोच्दियो एक नास तिमीभित्र कि तिमीले। यही मौसम थियो गोठालो जाँदा, उदिन खोलाको ठुलो ढुङ्गामाथि बसेर तिमीले बर्सोत सेली र बाइरनको कथा सुनाएको, हेलेन र पारिजातका कथा मैले दोहोराई तेहराई सुनि मागेको, घुमी घुमी आइरहने सन्दर्भ पनि कति कति, वीरबाट दाउराको भारी बोकेर गौडी ओर्लदा, चपेटामा अल्झेर नाम्लो थाप्लोको नाम्लो खुस्कदा, दाउराको भारी तल खोल्सामा पुगेको थियो, फर्केर हेऱ्यौ तिमी हाँस्यौ मरिसाए। पालु पिरोली रहने यो अतीत बिर्सन, जरुर आउँछु म तिम्रो समीप खुला केश र नग्न पाउ लिएर विशुद्ध प्राकृतिक रूपमा।
तपाईँको उहाँ चाहिँ कविता लेख्नुहुन्छ कि लेख्नुहुन्न?
उहाँ कविता लेख्नुहुन्न, उहाँ गीत लेख्नुहुन्छ, अत्यन्त मिठो गीत लेख्नुहुन्छ।
ए, लेख्न त लेख्नुहुन्छ नि, दुईजनाको कुरो मिल्दो रहेछ।
मिल्छ अत्यन्त।
उसो भए त पहिलो कविताको सुन्ने श्रोता नि उहाँ हुनुहुन्छ तपाईँ?
हजुर, उहाँको गीत सुन्ने म, मेरो कविता सुन्ने उहाँ।
ए, त्यस्तो चलिरहन्छ।
हजुर,
गीत र कविता आदान प्रदान हुँदा हुँदै बिहा भएको त होइन?
त्यस्तो सानैदेखि चिनेको त थियो है, उहाँले गाउनुहुन्छ भन्ने पनि थाहा थियो, म लेख्छु भन्ने पनि थाहा थियो, तर यो सुनेर नै त्यस्तो बिहे भएको चाहिँ होइन।
होइन, तपाईँ उहाँको गीतको फ्यान चाहिँ हो?
हो, एकदमै।
गाउनु पनि हुन्छ उहाँ? त्यसो
गाउनुहुन्छ, उहाँको अत्यन्त मिठो स्वर थियो, गीत गाउनुहुन्थ्यो, म पनि गीत गाउँथेँ।
गाउनुहुन्छ?
त्यस बेला गाउँथेँ, अहिले चाहिँ छोडिसकेँ, त्यति धेरै गाउँथेँ, अलिअलि कोठामा त्यो बाथरुममा चाहिँ गाउँछु।
त्यो त हामी सबै गाउँछौँ।
हजुर,
ल अर्को कुन सुनाउने कविता अब?
हजुर, यसपटक म
छन्दको कि
म यसपटक छन्दकै सुनाउँछु।
खोज्दै हुनुहुन्छ डायरीमा?
हजुर।
कति पुरानो डायरी हो यो?
यो त्यति धेरै पुरानो होइन,
सेयर गरेको डायरी हो। दाङकी शर्मिला गिरी हामीसँग हुनुहुन्छ, कविता सुनाउँदै हुनुहुन्छ र कविता डायरी भरि ल्याउनु भएको हुनाले कुन सुनाउँ सम्भवतः उहाँलाई खोजी गर्नै परिरहेको अवस्था, त्यसैले ढिला गर्दै हुनुहुन्छ। कुनै छन्दका कविता सुन्यौँ हामीले उहाँको, र कुनै छन्दविहीन कविताहरू सुन्यौँ। अब अर्को कुन सुनाउनुहुन्छ तयार गर्नुभयो?
तयार गरेमा यो छोटो टुक्रा सुनाउँछ है त। आधी चलेको पलदीप बाल्यो, धोती मजेत्रो कसरी सम्हाल्यो, भोलि अबेरै पनि बनाए के होला आमा घर यो उडाए। यो उपजाति छन्दमा लेखेको कहिलेकाहीँ यस्तै सानो सानो टुक्राहरू लेख्छु अनि यतिकैमा यो पुरा
नगरिकन
मनपर्छ अत्यन्तै।
अर्को टुक्रा छ,
यो पञ्च चामर छन्दका। फुकेर बाँसुरी कलाम भित्र धुन रेटने, पिलाई काव्यका सुधा सदिव्य सार भेटने म भीरमा फुले छुकी उतीरमा रमाउँदो परन्तु आत्मधुन त्यो अझै सचमलाउँदो। यो पञ्च चामरको
कविताले के दियो जस्तो लाग्छ? कविता लेखिरहँदाखेरि कविले चाहिँ प्राप्त गर्ने चिज के हो?
आनन्द,
सन्तुष्टि।
हजुर,
सन्तुष्टि आनन्द खुब दिन्छ है,
अत्यन्त आनन्द दिन्छ भित्रबाट। त्यो मन खुसी भयो भने, भित्र आनन्द मिल्यो भने त्योभन्दा ठुलो प्राप्ति के छ र अर्को?
भनेपछि मान्छे आनन्दको खोजीमा भड्किरहेको हुन्छन्, सन्तुष्टिको खोजीमा हिँडिरहेको हुन्छन्, कविता सिकेको नै रहेछ।
हजुर, मलाई त्यस्तो लाग्छ सबैलाई।
हामीसँग एकदमै कम समय छ, मोटामोटी बढीमा 10 मिनट होला। तपाईँले कति कविता समेट्नुहुन्छ त्यो अनुसार कोसिस गर्नुहोला। म चाहिँ अनुरोधै गर्छु छन्दकै बढी सुनाउनुहोला भनेर। त्यसो त तपाईँको अरू कविता पनि आफूलाई मन परेका छन् भने ती पनि सुनाउन सक्छ।
एउटा छन्दमुक्त सुनाउँछु है। त्यसो यो भोलि मात्रै पारित हुँदैछ हाम्रो संविधान, यसको सम्झनामा लेखेको छ। संविधानभरि गाँसिएको तिमी,
सुनाउनुहोस्।
सारेगममा त्यो पर्दासँगै हल्लिरहेछौ एक रहस्यमय आकृति, मेरो मिठो उत्सुकता, बिम्ब र प्रतीकहरूको उत्कर्ष, जागृतिको उषा किरण, मेरो संवेदनाभरि गाँसिएको तिमी। त्यही अस्पष्ट आकृतिमा बदलिदो रङहरूसँग आत्मीय अनुभूति गरिरहेछु, लाग्दैछ मेरो सहरको कोलाहल अब साम्य हुनेछ, तिमी जीवन सङ्गीत बनेर गुन्जिनेछौ, यो विभत्स वर्तमानले निकास पाउनेछ, तिम्रै निम्ति आफन्त गुमाउनेहरूले न्याय पाउनेछन्, जुम्ला र डोल्पाले सहारा पाउनेछ, एक अनौठो आभा छचल्किनेछ ती निर्दोष नानीहरूको आँखामा, प्रत्येक गोरेटोले तिम्रो आगमनको प्रतीक्षा गरिरहेछ, आतुर सन काल्लामाथि साइलाबा प्रत्येक पथिकहरूको खबर सुन्नलाई, सिंहको धरती जागेको छ उत्साह र मंगल धुनहरूसँगै, यी सम्पूर्ण प्यासहरूको लक्ष्य तिमी महासागर भएर आऊ, आऊ मेरो जागृतिको उषा किरण, संवेदना बढी गाँसिएको तिमी।
तपाईँले डेट त भनिहाल्नुभयो, भोलि संविधान पारित हुँदैछ भनेर। हामीले आज संविधान भोलि पारित हुने अघिल्लो दिन तयार गरेका छौँ यो कार्यक्रम। सम्भवतः कुनै दिन दोहोरिन पनि सक्छ, त्यसरी मैले जानकारी गराएँ यो कार्यक्रमबारे। अब अर्को फेरि कवितामै लाग्छु म, किन दौडिन्छु भने हामीसँग समय कम भएको र कविता धेरै सुन्न मन लागेकोले।
हजुर, अत्यन्तै यस दुईवटा जति सुन्न
भ्याउँछौँ।
म सानो हुँदा अत्यन्त जुनकिरीहरूसँग खेल्थेँ, त्यो जुनकिरीको सम्झनामा लेखेको यो छन्दमै लेखेको कविता छ। थोरै मात्रै सुनाउँछु, समयले साथ दिँदैन भने पनि। झर्दछे जुनकिरी सुस्तरी रातमा, अड्दछे जहाँ हातमा पातमा, पल्लवी बाबरी पुष्पका बागमा, गास्तछे प्रेमयो आतका मागमा, हार्न चाहन्नौ गल्न चाहन्नौ यातना बीचमा निभ्न चाहन्नौ, कष्ट बाधाहरू जे परुन साथमा, बल्दछे सुस्तरी खुल्दछे रातमा, हो कि धरती आहा जुनकिरीको घर, माइती हो कि आकाश त्यो सुन्दर, मख भई हेर्छु यो भन्छु सन्देशमा, राम्ररी जानु है माइती देशमा, छर्दछे चेतना भानुका सोचमा, ती कुना कन्दरा भीरमा खोचमा, भई नयाँ सिर्जना पाल्दछे जुनकिरी, चाहना को दियो बाल्दछे जुनकिरी, भई नयाँ सिर्जना पाल्दछे जुनकिरी, चाहना को दियो बाल्दछे जुनकिरी।
अर्को कविताको तयारी सँगसँगै एउटा क्वेसन पनि सोधौँ तपाईँलाई। यो कविताहरू चाहिँ छन्दमा गाउँदाखेरि गायनमा दम बढी भयो भने शब्द फितला भए पनि प्रभावकारी हुन्छन् कि वा शब्दमा दम भयो भने गायन फितलो भए पनि प्रभावकारी हुन्छ?
प्रभावकारी त शब्दमा पनि त्यतिकै दम हुनुपर्छ, गायनमा पनि हुनुपर्छ है। कतिपय गुरुहरूले नै भन्नुहुन्छ शब्द मात्रै भएर हुन्न, तिम्रो कला राम्रो छ गायन राम्रो छ भन्नुहुन्छ उहाँहरूले भनेको कुरा हो। मलाई चाहिँ त्यो स्वर मात्रै भएर कविता पूर्ण हुन्छ जस्तो लाग्दैन। यदि भाव नै छैन भने त्यो कविता आफैमा अपूर्ण हुन्छ। दुवै तत्त्व चाहिन्छ, त्यसमा पनि अझ लय भन्दा पनि कविताको भाव नै बेसी हुनुपर्छ जस्तो लाग्छ मलाई।
अब एउटा कविता कुन सुन्ने हामी? तपाईँको सबभन्दा बढी तारिफ गर्नुभएको होला नि त कसैले यसो मञ्चहरूमा जाँदाखेरि, त्यो कविता छैन?
छैन त है। यस बेलामा यो कला भन्ने शीर्षक कविता आइपुग्यो मेरो हातमा, यस सुनाउँछ। मलाई शिल्प चेतना दिशु मार्गमा लिए, म कल्प कल्प बन्दछु कला गला नयाँ दिए, म काव्य गान मारमा उनी पहाड की चरी, धरा बन्यो हरा भरा महासुहै तबेशरी, म फूल बासना बने जगाउने पला तिमी, सुकेर वैलिए भने जगाउने कला तिमी, नवीन जिन्दगी दिने विशिष्ट कामना तिमी, अलम्प्य बन्द छौ भने विशिष्ट साधना तिमी, म बाँसुरी बने बजा हुने नयाँ कला तिमी, म माधुरी बने भने सजा हुने पला तिमी, म काव्य पारखी बनु गरेर सिर्जनाहरू, विशाल विश्व नै भरौँ छरेर तिर्सनाहरू, म काव्य पारखी बनु गरेर सिर्जनाहरू, विशाल विश्व नै भरौँ छरेर तिर्सनाहरू।
सक्यो होइन?
हजुर।
अब समय सक्यो, मैले समय नसकियोस् भन्ने लागिरहेको थियो तपाईँको कविता सुन्दा सुन्दै। तपाईँलाई कवयित्री अब अहिले त लगभग धेरैले चिन्नुहुन्छ होला, तपाईँले मञ्चहरूमा पनि सुनाउने भइसकेपछि हामीलाई पनि राम्रो लाग्यो। यतिको कवयित्री बन्ने बेलासम्म तपाईँलाई चाहिँ को कसको प्रभाव छ, पुस्तकका हिसाबमा अथवा तपाईँलाई सिकाउने गुरुका हिसाबमा? यो मान्छेको मलजलले गर्दाखेरि, गोडमेलले गर्दा चाहिँ म कवयित्री भएँ जस्तो लाग्छ?
त्यसरी नामै किटेर भन्नुपर्दा, म दाङमा रहँदा मलाई अत्यन्त माया गरेर मेरो कमी कमजोरीहरूलाई पनि मायाले हेरिदिएर सच्चाइदिने नारायण नेपाल, डाक्टर कृष्णराज डिसी, त्यसै गरेर अन्य गुरुहरू पनि हुनुहुन्छ, त्यसरी नामै लिन अहिले असमर्थ भएँ म। त्यसपछिका दिनहरूमा कलेजका गुरुहरूले पनि माया गर्नुहुन्छ।
तपाईँ कविता चाहिँ कसका बढी पढ्नुहुन्छ?
प्रायः जसो छन्दमा लेखेका कविताहरू म वाचन गर्छु। त्यसमा पनि पछिल्लो समयमा हाम्रो छन्द पराग भन्ने पुस्तक मैले अत्यन्त माया गर्छु, हरेक दिन मेरो ब्यागमै हुन्छ त्यो किताब। देवी नेपालले लेख्नुभएको किताब चाहिँ छन्द पराग भन्ने, छन्दका नियमहरू हुन्छ त्यसमा, सबै छन्दमा लेख्ने कविहरूका कविताहरू समेटिएका छन्, सबैको पढ्छु।
हुन्छ, कार्यक्रममा आउनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सकिन्छ?
मेरो फेसबुकमा सर्च गर्नुहोला, शर्मिला गिरी एक्सेस इन्टरनेसनल भेटाउनुहुन्छ, अनि त्यही हो म।
त्यो चाहिँ तपाईँले काम गर्ने स्कुलको नाम?
हजुर। अनि त्यसपछि मलाई म्यासेज गर्नुहोस्, त्यसपछि मसँग तपाईँको भेट हुन सक्छ।
हस् शर्मिलाजी, हाम्रो कार्यक्रममा आएर यति मिठा कविता सुनाइदिनु भयो, तपाईँको कविता अरू पनि फलुन फुलुन होइन, अझ राम्रा राम्रा कविताहरू लेख्दै रहनुहोला। फेरि छिट्टै नै अर्को पटक पनि एकल कविता वाचनमा बोलाउँ बोलाउँ आजै लागिसक्यो मलाई, मैले निन्ता गरेँ तपाईँलाई अर्को पटकको लागि पनि। हार्दिक धन्यवाद।
धन्यवाद, म अत्यन्त कृतज्ञ छु यहाँप्रति।
कार्यक्रम एकल कविता वाचनमा आज दाङ देउखुरी घर भई हाल कीर्तिपुर रहँदै आउनुभएकी कवयित्री शर्मिला गिरीका कविताहरू सुन्यौं। यो कविता वाचन र उहाँसँगको कुराकानी सँगसँगै आजको कार्यक्रमबाट प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे पनि बिदा चाहन्छौ। शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।